الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والأرحام إن الله كان عليكم رقيبا وآتوا اليتامى أموالهم ولا تتبدلوا الخبيث بالطيب ولا تأكلوا أموالهم إلى أموالكم إنه كان حوبا كبيرا سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو یہ ہماری ایک اسپیشل تفسیر کی کلاس ہے جو صرف ان لوگوں کے لیے ہے جو کہ عالم کلاسز کے اندر شامل ہیں یا ذکر کے اسباق وغیرہ طے کر رہے ہیں. اس کے اندر ہم سورۃ النساء کی تفسیر پڑھ رہے ہیں معرفۃ القرآن والیوم نمبر 2 سے. تو انہی شروع کی دو آیات کی تفسیر یہ ابھی چل رہی ہے. اس میں ہم پیج نمبر 282 پر تھے پچھلی کلاس میں جو دو ہفتے پہلے ہوئی تھی. آخری بات ہی چل رہی تھی پیج 282 کے اوپر کے یہ جو قرآن کریم کا عام اسلوب ہے کہ قانون کو محض دنیا کی حکومتوں میں قانون کی طرح بیان نہیں کرتا بلکہ تربیت و شفقت کے انداز میں بیان کرتا ہے. قانون کے بیان کے ساتھ ساتھ ذہنوں اور دلوں کی تربیت بھی کرتا ہے, یعنی ذہن سازی جس کو کہتے ہیں اور قلب سازی دل سازی. تو یہ صرف احکام بیان نہیں کر دیتا بلکہ ایسی موٹیویشنل باتیں کر کے اور آگے ثواب اور عذاب کا تذکرہ کر کے انسانوں کے ذہنوں کو بھی اس کے لیے تیار کرتا ہے کہ ان کے اوپر آپ نے عمل بھی کرنا ہے, عمل کے لیے تیار بھی کرتا ہے. تو آگے فرماتے ہیں حضرت کے یتیموں کے حقوق اور ان کے اموال کی حفاظت. تو یہ ایک بڑا اہم ٹاپک ہے. فرماتے ہیں کہ پہلی آیت میں مطلقاً قرابت کی حفاظت, یعنی جو قرابت داری ہوتی ہے رشتہ داری, تو اس کی حفاظت اور اس کے حقوق ادا کرنے کی تاکید عام انداز میں بیان فرمانے کے بعد دوسری آیت میں یتیموں کے اموال کی حفاظت کا حکم اور ان میں کسی قسم کی خرد برد کرنے کی ممانعت ہے, کیونکہ یتیم بچے کا نگران اور ولی عموماً اس کا کوئی رشتہ دار ہوتا ہے, اس لیے اس کا تعلق بھی حق قرابت کی ادائیگی سے ہے. یتیم بچہ اس کی ولایت جو ہے وہ بھی کوئی رشتہ داری کر رہا ہوتا ہے. تو اس طرح سے رشتہ دار کون ہوتے ہیں کہ عموماً جو ہے وہ جب کسی کا باپ مر جاتا ہے تو ماں زندہ ہوتی ہے تو یا تو وہ ماں پھر اپنے بھائی کی کفالت میں چلی جاتی ہے, ٹھیک ہے, کیونکہ اس کا شوہر مر گیا تو یوزلی جو ہے وہ اس عورت کا باپ بھی مر چکا ہوتا ہے اس وقت تک, کیونکہ اب اس کے بچے ہو چکے ہوتے ہیں, کافی عمر گزر چکی ہوتی ہے تو باپ کا تو انتقال ہو جاتا ہے, لیکن اس عورت کا بھائی پھر اس فیملی کی کفالت کرتا ہے. تو یہ عورت کا بھائی یعنی اس یتیم بچے کی ماں کا بھائی یہ بچے کا مامو لگتا ہے. تو مامو جو ہے یہ تو قرابت کا رشتہ ہے نا, یا اگر مامو نہیں ہوتا تو پھر جو مرا ہوا باپ ہوتا ہے اس باپ کا جو بھائی دنیا میں زندہ ہوتا ہے وہ اس بچے کی کفالت اپنے ذمے لے لیتا ہے, ٹھیک ہے, اور یہ اس بچے کا چچا ہوتا ہے, تایا ہوتا ہے یا چچا ہوتا ہے, تو تایا چچا یا مامو, تو اس طرح کے رشتے جو ہوتے ہیں وہ یتیم کی کفالت کرتے ہیں یا کم از کم کرنی چاہیے ایسے رشتوں کو. پرانے زمانے میں تو ایسے ہی کرتے تھے, ایسے ہی لوگ کرتے تھے. تو یہ تو پھر رشتے داری کا تعلق بھی ہوتا ہے نا ایسے لوگوں کے ساتھ, تو اس وجہ سے فرمایا کہ اس کا تعلق بھی حق قرابت کی ادائیگی سے ہے, یعنی یتیم کے حقوق اپنی جگہ پر اور قرابت داری کے حقوق اپنی جگہ پر. پہلے جملے میں ارشاد ہے وَآتُ الْيَتَامَ أَمْوَالَهُمْ, جس کا ترجمہ یہ ہے کہ یتیموں کے مال انہی کو پہنچاؤ. اب یتیم کے لفظی معنی اکیلے اور منفرد کے ہیں، اسی لیے جو موتی سیپ میں تنہا ایک ہو اس کو در یتیم کہا جاتا ہے، یعنی اکیلا موتی. اس طرح سے آپ نے اکثر خصوصاً حضرت جی کے بیان میں جب نبی صلی اللہ علیہ وسلم کے بارے میں بات فرماتے ہیں تو در یتیم کہتے ہیں، ٹھیک ہے، یعنی اکیلا موتی. تو آپ صلی اللہ علیہ وسلم یتیم بھی تھے اور ایک یکتا انوکھے موتی کی مانند بھی تھے. اس وجہ سے در یتیم کا لفظ جو ہے وہ آپ صلی اللہ علیہ وسلم کے اوپر ہر لحاظ سے پورا اترتا ہے. اصطلاح شرع میں، یعنی شریعت کی اصطلاح میں، اس بچے کو یتیم کہا جاتا ہے جس کا باپ مر گیا ہو، اور جانوروں میں اس کو یتیم کہا جاتا ہے جس کی ماں مر گئی ہو. ٹھیک ہے، اب یہ بڑی عبرت والی بات ہے کہ انسانوں کے اندر جس کا باپ مر گیا ہو اس کو یتیم کہتے ہیں، جس کی ماں مر گئی ہو اس کو انسانوں میں یتیم نہیں کہتے ہیں، جبکہ اس کے برعکس جانوروں میں جس کی ماں مر گئی ہو اس کو یتیم کہتے ہیں. تو ایسا کیوں ہے؟ ٹھیک ہے، بات بڑی آسانی سمجھ میں آنے والی ہے کہ جانوروں کو، چلیں پہلے جانوروں سے بات شروع کرتے ہیں کہ جانوروں میں آپ نے دیکھا ہوگا کہ جو، یعنی جو میل ہوتا ہے، ٹھیک ہے، نر جو ہوتا ہے نا جانور کا، چاہے وہ بکرے کا نر ہو، چاہے وہ گائے کا نر ہو جس کو کہ بھینس کہتے ہیں، بھینس نہیں بلکہ بیل کہتے ہیں، ٹھیک ہے، چاہے مرغا ہو، چاہے جو ہے وہ کوئی بھی جانور ہو، خرگوش ہو، صحیح ہے، تو اس کا کام کیا ہوتا ہے؟ اس کا کام جو ہوتا ہے صرف میٹ کرنا ہوتا ہے، میٹنگ، ٹھیک ہے، یعنی جو مادہ ہوتی ہے نا اس مادہ کو صرف اپنا نطفہ پہنچانا ہوتا ہے، میٹنگ کرنا ہوتا ہے، سیکشوال میٹنگ جس کو کہتے ہیں، ٹھیک ہے. اس کے بعد مادہ حاملہ ہو جاتی ہے اور وہ پھر حمل کا وقت مکمل ہونے کے بعد پھر بچہ جنتی ہے، ٹھیک ہے. یہ جو باپ ہوتا ہے جانوروں کے اندر، اس باپ کا پھر کوئی عمل دخل نہیں ہوتا. یہ باپ کیا کرتا ہے؟ مرغوں میں آپ نے دیکھا ہوگا اور دوسرے بھی جو لوگ جانور وغیرہ پالتے ہیں تو ان کو ان چیزوں کا تجربہ ہے کہ یہ نر لے کر کے آتے ہیں باہر سے، اور گھر میں جو مویشی پالے ہوئے ہوتے ہیں ان کی کئی بہت ساری مادائیں ہوتی ہیں، ٹھیک ہے، تو ایک نر کے ذریعے سے جو ہے وہ بہت ساری ماداؤں کو یہ میٹنگ کرواتے ہیں، اور اس کے بعد مادہ کا یہ کام ہوتا ہے کہ بچہ پیٹ میں رکھے اور پھر اس کو جننے کے بعد کچھ دن تک مادہ ہی بچے کو دودھ وغیرہ پلاتی ہے، ٹھیک ہے، اور یہ سارے کام کرتی ہے جو بھی بچے کی ضروریات ہوتی ہیں شروع شروع میں جانور کے بچے کی، ٹھیک ہے. یہ سارا کام کس کا ہوتا ہے؟ صرف مادہ کا ہوتا ہے، ٹھیک ہے. اس چیز کو انگریزی کے اندر کیا کہا جاتا ہے؟ اس کے لیے آج کل کے زمانے میں نا انسانوں کے درمیان یہ ایک لفظ اس کے لیے مشہور ہے، ٹھیک ہے، خصوصاً ویسٹرن معاشرے کے اندر ایک لفظ اس کے لیے مشہور ہے، ٹھیک ہے. کیونکہ اب جو جن حالات سے ہم گزر رہے ہیں یہ حالات جانوروں سے منتقل ہو کر کے یہ انسانوں تک بھی یہی حالات پہنچ گئے، ٹھیک ہے. تو اب انسانوں کا بھی یہی معاملہ ہوتا ہے کہ جو اس قسم کا بالکل کافر اور انڈیپینڈنٹ قسم کا معاشرہ ہے اس کے اندر بھی مرد کا تعلق صرف کہاں تک ہوتا ہے؟ سیکس کی حد تک ہوتا ہے. اس کے بعد عورت نے ہی بچہ پالنا ہوتا ہے، پیٹ میں رکھنا ہوتا ہے، اور عورت نے اس کو جننا ہوتا ہے، ٹھیک ہے. تو اس کو کہتے ہیں انگریزی میں سنگل موم، سنگل موم کانسیپٹ امریکہ میں اس کو یہ کہتے ہیں، ٹھیک ہے. تو امریکہ والوں نے کیا کیا ہے، یہ یورپ اور امریکہ والوں نے، کہ سنگل موم کانسیپٹ جو ہے نا اس کو انہوں نے ایک تو بہت سارے حرکتوں کے ذریعے سے اس چیز کو رائج کیا کہ عورت شادی نہ کرے، شادی کرنے اس کو کوئی ضرورت نہیں ہے، ٹھیک ہے. اس طریقے سے بے حیائی کو عام کیا، اس طریقے سے عورت تک پہنچنے کی آزادی، یہ جو کہتے ہیں نا عورت کی آزادی، یہ عورت کی آزادی کوئی چیز نہیں ہوتی، ٹھیک ہے، عورت آزاد نہیں ہو سکتی، عورت کی آزادی کوئی چیز نہیں ہوتی. اصل میں اس کا مطلب کیا ہوتا ہے؟ اس کا مطلب اصل میں ہوتا ہے مرد کے لیے عورت تک پہنچنے کی ایک آزادی، یہ ہے عورت کی آزادی کا اصل مطلب، ٹھیک ہے. اب یہ عورت تک پہنچنے کی آزادی کا مطلب کیا، کس شکل میں ہو سکتا ہے؟ کہ عورت اگر اپنے گھر میں ہو، جو بھی اس کا گھر ہے، ماں باپ کا گھر ہے یا جس گھر میں بھی وہ رہتی ہے، تو کسی بھی مرد کے لیے بہت آسان ہو کہ وہ اس گھر کے اندر داخل ہو سکے اور اس عورت کے ساتھ اپنی جنسی خواہش کو پوری کر سکے، या दूसरी शक्ल क्या होती है कि औरत जिस घर में भी रहती हो वो उस घर से आसानी बाहर निकल सके और खुद जो है वो चल करके या गाड़ी ड्राइव करके किसी मर्द तक पहुंच सके, ठीक है ना। इधर वे दोनों सूरतों के अंदर मर्द के लिए औरत तक पहुंचना आसान है, ठीक है, या तो औरत खुद चल करके उसके पास आएगी या ये आसानी के साथ बगैर किसी हिंड्रेंस के चल करके उस औरत के पास पहुंच सकता है। इसको कहते हैं औरत की आजादी, लेकिन हकीकत में क्या होता है, औरत तक पहुंचने की आजादी, ठीक है। तो इस मुआशरे के अंदर भी, इंसानी मुआशरा भी जानवरों वाला मुआशरा बन चुका है, कुत्ते बिल्लियों वाला। जब मैं बिल्कुल शुरू शुरू में अमरीका गया था, बिल्कुल पहले दिनों की बात है कि हमारे एक रिश्तेदार थे, थोड़े बहुत दीनदार थे, ज्यादा तो उनको ही कहेंगे लेकिन अच्छी, ठीक है, शरीफ फैमिली है, दीनदार थे, तो उन्होंने बड़ा एक अजीब लफ्ज इस्तेमाल किया। कहते हैं कि यहाँ पर जो लोग होते हैं ना, ये अमरीका के अंदर, ये लोग तो कुत्ते बिल्लियों जैसी जिंदगी गुजारते हैं, कुत्ते बिल्लियों जैसी जिंदगी। अब मैंने सुना, मैंने, मुझे पता था, तो जाहिर है ये तो पता ही है कि कैसे ये लोग बेहाई, यानी कपड़े वपड़े सही तरह से पहनते नहीं है और शर्म होया उनके पास होती नहीं, लेकिन ये कुत्ते बिल्लियों की लफ्ज उन्होंने क्यों इस्तेमाल किया, ये मैं बड़े अर्से तक सोचता रहा कि कुत्ते बिल्लियों के लफ्ज क्यों इस्तेमाल करते हैं, ठीक है। तो बाद में समझ में आया कि कुत्ते बिल्लियों का लफ्ज उन्होंने बहुत ही जबरदस्त तरीके से इस्तेमाल किया था, क्योंकि कुत्ते बिल्लियां जो होते हैं, जानवर जो होते हैं, ठीक है, ये जो इनके यहाँ जो मीटिंग होती है ना, ये इसकी कोई जगह मुकर्रर नहीं होती है कि किसी जगह छुप करके किसी ओट में जा करके ये मीटिंग करेंगे, ये सड़क के ऊपर भी मीटिंग कर लें, इनको मौका मिले ना ये बीच चौराहे के ऊपर मीटिंग शुरू कर लें, ठीक है ना। तो इनके यहाँ एक तो ये होता है कि कोई इसके अंदर शर्म हो या कोई नहीं होती, जहां भी इनको मौका मिल जाए यहाँ पे वो करते हैं। और दूसरी चीज ये है कि इनके भी जो मीटिंग होती है ना, उसके बाद जो नर होता है वो अपना रास्ता नापता है, वो चला जाता है और फिर सारा काम जो होता है मादा का रह जाता है, ठीक है। तो बिल्कुल यही मामला जो है वो उनके मुआशरे में इंसानों का हो चुका है। आपने सुना ही होगा कि इनका जो पिछला प्रेसिडेंट था, प्रेसिडेंट ओबामा, राइट, ये ओबामा की जिंदगी क्या थी, इसकी लाइफ स्टोरी पूरी आई थी ना, कि इसकी मां ने इसको सारी जिंदगी पाला था, राइट, जहां भी पहले अमेरिका में रहती थी, फिर वो मलेशिया चली गई, फिर मलेशिया में भी अपनी मां के साथ रहा, फिर वो वापस अमेरिका आ गई, ठीक है। इसका जो बाप था, हालांकि बॉर्न मुस्लिम था, मुसलमान बॉर्न था ना, वो नाइजीरिया का रहने वाला, बाद में जो है वो देहरिया हो गया था या मुन्नत जो भी हो गया था, काफिर हो गया था वो, ठीक है, मुर्तद हो गया था। तो उसने इसकी मां के साथ जना किया था और उसके बाद वो गायब हो गया था, चला गया था। तो इस वजह से प्रेसिडेंट ओबामा साहब जो है ना, इस चीज के बारे में बहुत बात किया करते थे कि जो बाप होता है उसकी जिम्मेदारी होती है, वो क्या कहा करता था कि मेरी जिंदगी बगैर बाप की गुजरी है, मैं नहीं चाहता कि किसी दूसरे की जिंदगी बगैर बाप की गुजरे। तो बापों को उनकी रिस्पॉन्सिबिलिटी याद कराया करता था, खुसूसन जो इनके अफ्रीकन अमेरिकन कम्युनिटी होती है उसके अंदर, क्योंकि वहां पर ये चीज गोनों से भी ज्यादा है कि मर्द जो है वो इस तरीके से जिना करते हैं और उसके बाद गायब हो जाते हैं, या तो जेलों में पहुंच जाते हैं, वहां पर अपनी जिंदगी गुजारते हैं, या ये कि वैसे ही गायब हो जाते हैं, ठीक है। तो इस तरीके से उनकी जिंदगी जो है ना, बिल्कुल जो जानवर की जिंदगी है कि जानवर जो होता है वहां पर जानवर ही जो है बच्चे का ख्याल रखता है, और यानी औरत ही, नर मादा ही जो है बच्चे का ख्याल रखती है और नर का कोई अमल दखल नहीं होता, बिल्कुल जानवरों वाली जिंदगी। अब हम ये सारी चीजें क्यों एक दूसरे से बात करें, खाली तनकीद करने के लिए नहीं कि वो इतने बुरे हैं, इतने बुरे हैं, इतने बुरे हैं, बल्कि इसलिए क्योंकि हम उनकी बहुत सारी अच्छी बातों जो हमें बजाहिर अच्छी लगती है ना, हम उनको प्रेस करना शुरू कर देते हैं और हम कहते हैं कि अच्छा भाई वो जानवरों वाली जो जिंदगी गुजारते हैं, हम जानवरों वाली जिंदगी नहीं गुजारेंगे, लेकिन उनकी अच्छी बातें हमें अडॉप्ट कर लेनी चाहिए। ये जो उनकी अच्छी बातें जिनको हम समझ रहे होते हैं ना, ये अच्छी बातें भी जो होती हैं वो वैसे अच्छी होती नहीं है जैसे कि हमें नजर आ रही होती है, लेकिन हम उनकी हकीकत की गहराई तक नहीं पहुंच पाते हैं। हमें नहीं समझ में आ रहा होता कि इनकी अच्छी बातों के, सो कॉल्ड अच्छी बातों के पीछे कितना इंसानियत का खून दबा हुआ है, कितनी इंसानों की सिसकियां और आहें दबी हुई हैं, क्योंकि इनके मुल्कों के अंदर जो ये माहौल पैदा हुआ है, ये माहौल जो है ये ऐसे ही नहीं पैदा हो गया, ये उन नेमतों को मैन्युफैक्चर करने के नतीजे में पैदा हुआ है, जिन नेमतों की वजह से हम इन लोगों से मोहब्बत करते हैं। क्या नेमतें हैं? ये जो हमारे घरों के अंदर मशीन्स होती हैं, ये जो आलात होते हैं, ये जो इंस्ट्रूमेंट्स होते हैं, ये जो बड़ी जबरदस्त किस्म की गाड़ियां होती हैं जिनको कि हम चला करके एंजॉय कर रहे होते हैं, हम बड़े अपनी जिंदगी को समझते हैं कि हमारी जिंदगी बड़ी आसान हो गई है। ये आसान कैसे हुई है? ये डिस्कवरीज, लेबोरेटरीज के अंदर जो डिस्कवरीज हुई हैं, और फिर उन डिस्कवरीज यानी जो इन्वेंशन और डिस्कवरीज हुई हैं, इन डिस्कवरीज को फिर फैक्ट्रीज के अंदर जो मैन्युफैक्चर किया जाता है ना, ये खुद ब खुद मैन्युफैक्चरिंग नहीं हो जाती है। इस मैन्युफैक्चरिंग के लिए इन लोगों ने अपनी औरतों को उनके घरों से निकाला है ताकि वो फैक्ट्रीज के अंदर मुलाजिमत कर सके, दिन और रात की तमीज के बगैर मुलाजिमत कर सके, ताकि उनकी फैक्ट्रीज जो हैं वो ये सारी प्रोडक्शन कर सकें, जिस प्रोडक्शन के नतीजे में फिर उनको पैसे मिल सके। उन प्रोडक्शंस को हम जो एंजॉय करते हैं और उसके ऊपर हमारे दिल से उनके ये दुआएं निकलती हैं, ये प्रोडक्शंस वो कॉज बनी है कि जिनकी वजह से उनकी औरतें जो हैं वो अपने घरों से बाहर निकली, ठीक है, और वो फिर मर्दों के लिए तर निवाला बनी है। यानी ये जो इकोनॉमिक प्रोग्रेस जिसको हम कहते हैं ना, कल किसी चंद हमारे पाकिस्तानी भाइयों के साथ बैठे हुए थे तो वो बड़े खुश हो रहे थे कि पाकिस्तान का नाम जो है ना, ये जो इकोनॉमिक प्रोग्रेस के इंडेक्सेस होते हैं उन इंडेक्सेस के अंदर ये पाकिस्तान का नाम जो है वो बेहतर हो रहा है, बेहतर रेटिंग मिल रही है पाकिस्तान को। तो वो बातें कर रहे थे, आज सोच रहा था कि इस बेहतरी का मतलब क्या है, क्यों हम इतना खुश हो रहे होते हैं उस बेहतरी के ऊपर। ये बेहतरी इंडस्ट्रियल बेहतरी है, ये सिर्फ इकोनॉमिक बेहतरी है, लेकिन इसके बदले में इंसानियत को मारा जा रहा होता है, इंसानियत खत्म हो रही होती है, शर्म व हया खत्म हो रही होती है, ठीक है। और हम उन्हीं के रास्ते के ऊपर चल रहे हैं जिनके रास्ते पे चल करके हमारा अंजाम भी कुत्ते और बिल्लियों जैसा हो जाना है, जैसा कि हो रहा है बहुत सारे लोगों के साथ, ऐसा मामला ऑलरेडी हो चुका है। तो ये यानी ये जानवरों क्या होता है कि औरत के जिम्मे होता है। फिर वो औरत जो होती है वो फिर क्या होती है, ज्यादा वो अक्सर जो है वो तो फिर अपने फीटस को अबोर्ट ही कर देती है, अबोर्शन कर देती है, ठीक है, वो बच्चे को फिर आगे बढ़ने ही नहीं देती। लेकिन बहुत सारी औरतें जो है वो बच्चे को आगे बढ़ने देती हैं, उनको फिर जनती है, पैदाइश होती है बच्चे की, और फिर वो अकेले उस बच्चे को पालती है, ठीक है। हमने ऐसी बहुत सारी वहां पर औरतों को देखा, उनके बारे में सुना कि जिनके के दो दो तीन तीन चार चार बच्चे होते थे, लेकिन सब के सब जो है वो जिना की औलाद होते थे और उनको नहीं पता होता था कि कौन सा वाला बच्चा जो है वो कौन से वाले यानी मर्द की वजह से होगा। इनमें से कुछ औरतें जो है वो मुसलमान हो जाती थी, फॉर वॉट एवर रीजन मुसलमान हो जाती थी, तो उस वजह से मुस्लिम कम्युनिटी को फिर इनकी जो है वो यानी इनकी ख्याल रखने का फिर फिक्र पड़ जाती थी कि भाई अब इनका ख्याल रखो। तो फिर हम तक बात पहुंचती थी कि भाई यही मामला इनके साथ हुआ है, तो अब क्या करें इनके साथ, इनको किस तरह से इनकी कफालत की जाए। लेकिन कफालत करने के लिए कोई चीज नहीं होती थी उधर, बहुत ही गंदी जिंदगी होती थी, बहुत ही ज्यादा गंदी जिंदगी होती थी। और हम जो है वो उस मुआशरे के सो कॉल्ड अच्छी बातों को जो है वो हर वक्त अडॉप्ट करने के लिए भागे चले जा रहे होते हैं। उनके तालीमी निजाम से हम अपने यानी अपने दीन से ज्यादा मोहब्बत करते हैं उनके तालीमी निजाम से। हमारे स्कूलों में किसका तालीमी निजाम चल रहा है, किसकी किताबें पढ़ाई जा रही होती हैं, जो ओ लेवल्स, ए लेवल्स, हत्ता के जो मैट्रिक सिस्टम होता है इसके अंदर भी किसकी किताबें लिखी हुई पढ़ाई जा रही होती हैं, उन्हीं लोगों की पढ़ाई जा रही होती हैं किताबें, उन्हीं की डिस्कवरीज को जो है वो यानी चकाचौंध के अंदाज में जो है वो अपने बच्चों को जो है बता रहे होते हैं, उन्हीं की जुबान जो है वो पढ़ भी रहे होते हैं, पढ़ा भी रहे होते हैं, और उस सिर्फ ये नहीं कि जरूरत के दर्जे में बल्कि मोहब्बत के दर्जे में। एक हमारे जानने वाले साहब हैं, वो मिडिल ईस्ट के अंदर पैदाइश हुई उनकी, और शायद वो होंगे कोई 12-13 साल के होंगे, ठीक है, 12-13 साल के होंगे, फिर वो पाकिस्तान आ गए, ठीक है। अब मिडिल ईस्ट के अंदर उन्होंने उर्दू पढ़नी नहीं सीखी, ठीक है, जैसे कि हमारे बच्चे भी यहाँ पर अक्सर उर्दू पढ़ना नहीं सीखते, तो इस उम्र में ना वो पाकिस्तान आ गए, उनको सिर्फ अंग्रेजी पढ़नी आती थी, उर्दू बोलते हैं, जाहिर सी बात है माँ बाप पाकिस्तानी माशरे के और पाकिस्तान में मुंतकिल हो गए, तो उर्दू तो उनको बचपन से बोलनी आती थी, ठीक है, लेकिन उर्दू पढ़नी नहीं आती थी। आज उन साहब को पाकिस्तान में रहते हुए, पाकिस्तान में वापस आए हुए तकरीबन 35-40 साल का, एक्चुअली 30 साल का वक्त गुजर चुका है, 30 साल का वक्त गुजर चुका है, उनको अभी तक उर्दू पढ़नी नहीं आती, अभी तक उर्दू पढ़नी नहीं आती, ठीक है। 30 साल पाकिस्तान के अंदर मुंतकिल होने के बाद गुजर चुके हैं, अभी तक उर्दू नहीं पढ़ सकते। जब कोई उर्दू में उनको कोई चीज भेजते हैं ना, तो वो कहते हैं ट्रांसलेशन प्लीज, ठीक है, वो कहते हैं ट्रांसलेशन प्लीज, और जो भेजना वाला होता है ना, वो इस बात के ऊपर ना बड़ा शर्मिंदा फील करता है, हाँ, वाकई वाकई इनको तो ट्रांसलेशन की जरूरत है, ये तो उर्दू नहीं पढ़ सकते। भाई ये उर्दू नहीं पढ़ सकते, कोई फैशन है ये कोई कि उर्दू क्यों नहीं पढ़ सकते? आप 30 साल से पाकिस्तान में रहते हैं, आपको उर्दू बोलनी आती है, आपको उर्दू समझ नहीं आती है, कुरान भी पढ़ लेते हैं, कुरान क्या उर्दू के अल्फाज उसके अंदर हरूफ नहीं होते, लेकिन 30 साल तक आपने उर्दू पढ़नी क्यों नहीं सीखी? और इसके ऊपर आप फख्र से लोगों को बताते हैं कि मुझे उर्दू पढ़नी नहीं आती है, ठीक है। और दूसरे लोग भी जो होते हैं वो भी इस बात के ऊपर आप किससे सॉरी कर रहे होते हैं कि अच्छा सॉरी हम उसको अंग्रेजी में करके भेजेंगे। अब इसी को जरा तस्वर करें कि यही साहब जो है पाकिस्तानी साहब, ये अगर अमरीका जाकर के रहते, ठीक है, 12 साल की उम्र में ये अमरीका चले जाते और इनको जो है वो सिर्फ उर्दू बोलनी और पढ़नी आती होती, अंग्रेजी पढ़नी नहीं आ रही होती, नहीं आती होती, और 12 साल की उम्र में ये अमरीका मुंतकिल हो जाते, अंग्रेजी नहीं पढ़नी आती थी, अगर ये साहब जो है वो एक दो साल के अंदर अंग्रेजी पढ़नी नहीं सीखते तो पाकिस्तानी उनके जो वालिदैन थे, इनके अजीज व अकारिब थे, ये इनको कितनी लानत और मलामत कर रहे होते कि तुम 2 साल से अमेरिका में रह रहे हो, तुमने अभी तक अंग्रेजी पढ़ने नहीं सीखी, करते कि नहीं करते? ये तस्वर किया जा सकता है कि 30 साल तक जो है कोई पाकिस्तानी अमेरिका के अंदर जाकर के रहे और वो अंग्रेजी पढ़ना नहीं सीखे और बड़े फखर से बताया कि मुझे तो अंग्रेजी पढ़नी नहीं आती, और बाकी लोग जो है वो उसको जो है वो बाकायदा यानी प्रेस करें कि हाँ यानी उनको तो अंग्रेजी पढ़नी नहीं आती, हमें तो उसको उर्दू में तर्जुमा करके देना चाहिए, राइट? क्यों ऐसा नहीं करते हम? क्योंकि हम जहनी और रूहानी तौर पर इनके गुलाम हैं, हम इनके गुलाम दर गुलाम हैं, नस्ली गुलाम हैं इनके। हम 1947 में हमने इनसे कोई आजादी हासिल नहीं करी है, बल्कि इनकी गुलामी अपने ऊपर और ज्यादा तारी कर ली है और ज्यादा गुलाम बन गए हैं, क्योंकि 1947 से पहले तो ये अपने हथियारों के साथ मौजूद होते थे, अपनी फौजों के साथ मौजूद होते थे, तो इनकी फौजों के वजह से हम इनके गुलाम होते थे, लेकिन 1947 के अंदर ये अपने हथियारों और फौजों को लेके वापस चले गए, अब कोई इनकी फौजें नहीं है हमारे मुल्कों के अंदर, लेकिन हम अभी भी इनके गुलाम हैं। तो पहले वाली गुलामी ज्यादा बड़ी गुलामी थी कि अब वाली गुलामी ज्यादा बड़ी गुलामी है? अब हम इनके पहले से भी ज्यादा गुलाम हैं 1947 के बाद। और कहते क्या है, यौम आजादी मुबारक, राइट? यौम आजादी मना रहे होते हैं, 14 अगस्त को मना रहे होते हैं, और वो उधर बराबर वाले मुल्क में जो है 15 अगस्त को यौम आजादी मना रहे होते हैं। कौन सी यौम आजादी मना रहे हैं, किससे आजादी मना रहे हैं? ज्यादा गुलामी में चले जाने के बाद आप उसकी आजादी मना रहे हैं? ये तो ये झूठ जो है ना, ये हमारे रग रग और रेशे रेशे में पैवस्त हो चुका है, ठीक है। ये झूठ, ये हमारी हकीकत है। हम अंदर से भी झूठे हैं, हम बाहर से भी झूठे हैं, ठीक है। तो वो तसव्वुफ के किसी ने हजरत मौलाना थानवी रहमतुल्लाह से हजरत सुलेमान नदवी रहमतुल्लाह ने पूछा कि हजरत ये बताएं कि तसव्वुफ है क्या भला? थानवी रहमतुल्लाह ने क्या फरमाया था कि रग रग और रेशे रेशे से गुनाह का खोट निकल जाए। हमारे रग रग और रेशे रेशे में कौन सा वाला गुनाह भरा हुआ है? झूठ का गुनाह भरा हुआ है, ठीक है। तो अगर ये झूठ का गुनाह हमारे रग रग और रेशे रेशे से नहीं निकल रहा, तो हम कौन से वाले तसव्वुफ, कौन से सूफी हैं ये, कौन सा तसव्वुफ है हमारा जिसके ऊपर जो है 10-10 साल और 15-15 साल से लोग जो है माशाल्लाह मेहनतें कर रहे हैं, इसके अंदर हजरत जी के नारे लगाते फिर रहे हैं, तो कौन सा तसव्वुफ है ये? तो इस झूठ से ना हमें अपने आपको निकालना होगा, तौबा करनी होगी, फिर कहीं हमारी कश्ती आगे चलनी शुरू होगी। हमारी कश्ती वाकई में चलनी शुरू नहीं हुई अभी तक। और दूसरी बात ये कि ये बाप मरने वाले बच्चे को यतीम क्यों कहते हैं? क्योंकि बाप की कफालत होती है। इंसानों के अंदर क्या मामला होता है कि बाप जो होता है वो माँ को प्रेग्नेंट करने के बाद भाग नहीं जाता, ठीक है ना। जो इंसान हकीकत में जो इंसान इंसानी मुआशरा होता है, ठीक है, वहां पर बाप का खाली ये ताल्लुक नहीं होता कि प्रेग्नेंट किया और उसके बाद अपनी राह नापी, बल्कि वो प्रेगनेंसी के अंदर भी औरत की कफालत कर रहा होता है, औरत को हर किस्म की तकलीफों से बचा रहा होता है अपने बच्चे की खातिर। और फिर जब बच्चा पैदा होता है तो बच्चे की भी और अपनी बीवी की भी हर किस्म की जरूरियात को वो मुहैया करता है। बाप ये इंसानी बाप होता है, ठीक है, ये हर किस्म की जरूरियात का कफील होता है। माँ के जिम्मे कोई कफालत नहीं होती, सो मच सो कि बच्चे की जो तरबियत होती है ना, वो तरबियत बच्चे की जो तालीम होती है وہ بھی باپ کی ذمہ داری ہوتی ہے. ماں کی ذمہ داری نہیں ہوتی, باپ کی ذمہ داری ہوتی ہے. ماں اگر کوئی غلطی کرتی ہے نا تو بے شک ماں پہ بھی اس کی غلطی کا وبال آتا ہے, لیکن ماں کی غلطی کا وبال بھی اس کے باپ پر, بچے کے باپ کے اوپر جا رہا ہوتا ہے. ٹھیک ہے, جب ہی تو کہتے ہیں نا کہ باپ یعنی بچے کا جو باپ ہوتا ہے, بچے کا اس کے اوپر سب سے پہلا حق کیا ہوتا ہے, ذرا بتائیں. آپ لوگ چپ چپ کر کے سنے چلے جا رہے ہیں, پتہ نہیں سن بھی رہے ہیں کہ نہیں. بچے کا سب سے پہلا حق باپ کے اوپر کیا ہوتا ہے؟ سب سے پہلا, جی
اذان دینا,
جی ٹو چوز اے گڈ مدر, بچے کے لیے اچھی ماں لے کر کے آنا. کیا مطلب؟ وہ بچہ, وہ ماں کا بچہ نہیں ہوتا کیا؟ ماں کے پیٹ میں بچہ نہیں ہوتا؟ نو مہینے وہ ماں اپنے پیٹ میں بچے کو رکھتی ہے. لیکن جو ہماری شریعت کہتی ہے, ہمارا دین کہتا ہے, وہ کیا کہتا ہے؟ بچے اپنے بچے کے لیے, یعنی باپ کا بچہ ہوتا ہے, یہ بچہ کس کا ہوتا ہے؟ باپ کا بچہ ہوتا ہے. اس باپ نے اچھی عورت سے شادی کرنی ہوتی ہے. یہ آنے والی اولاد کا پہلا حق ہوتا ہے باپ کے اوپر, پہلا حق ہوتا ہے باپ کے اوپر. اچھی ماں تلاش کر کے لائے. اگر بری ماں تلاش کر کے لایا ہے, ایسی ماں کے جس کو کہ بچے کی تربیت ہی نہیں آتی ہے, جس کو کہ کچھ صحیح غلط کا پتہ نہیں ہے, تو یہ قصور کس کا بنے گا؟ یہ اس باپ کا بنے گا کہ ایسی عورت سے شادی کیوں کری اس نے, کیوں اس نے شادی کری اس عورت سے جو کہ بچے کا خیال رکھنا نہیں جانتی ہے, بچے کی اچھی جو ہے وہ نشو نما کرنا نہیں جانتی ہے. یہ باپ کی ذمہ داری ہے. تو کس نے ہم میں سے اس ذمہ داری کو پورا کیا ہے؟ کوئی نہیں پورا کرتا اس ذمہ داری کو. زیادہ تر کی شادی جو ہے وہ ماں باپ نے کری ہے, اور ہمارے ماں باپ کو بھی کچھ پتا نہیں کہ کیسی جو ہے وہ بہو لے کر کے آنی ہے. رائٹ, وہاں بہو جب کی باری آتی ہے تو وہاں پہ اس کی خوبصورتی دیکھتے ہیں, اور اس کا پروفیشن دیکھتے ہیں, اس کی ڈگریاں دیکھتے ہیں. رائٹ, تو پھر اس کے بعد جب وہ آ جاتی ہے اور پھر وہ آ کر کے جو ہے وہ تگنی کا ناچ نچاتی ہے سب کو, تو سب جو ہے وہ اس عورت کو قصوروار ٹھہراتے ہیں. اس عورت کے جو ہے وہ پھر اس کے غیبتیں کری جاتی ہیں, اس کو جو ہے وہ ملامت کری جاتی ہے, اس کو جو ہے برا بھلا کرا کھا جاتا ہے. پورے سسرال کے اندر اس عورت کی برائیاں جو ہیں وہ بیان کی جاتی ہیں. رائٹ, لیکن قصور کس کا ہوتا ہے؟ قصور اس عورت سے پہلے, قصور جو ہوتا ہے ان ماں باپ کا ہوتا ہے جو کہ اس کو پسند کر کے لے کر کے آئے اپنے بیٹے کے لیے, اور اس بیٹے صاحب کا ہوتا ہے کہ جس نے جو ہے وہ اتنی سمجھ حاصل نہیں کری ابھی تک کہ کیسی عورت سے اس کو شادی کرنی چاہیے. تو قصور اس عورت کا نہیں ہوتا, یہ قصور اس لڑکے کے ماں باپ کا اور اس لڑکے کا خود ہوتا ہے کہ ایسی عورت سے اس نے شادی کری ہے. لیکن ہم چونکہ جھوٹ ہمارے رگ رگ اور ریشے ریشے کے اندر بسا ہوا ہے, اس وجہ سے سارا الزام جو ہے اس عورت کو دے رہے ہوتے ہیں, سارا الزام اس عورت کو دے رہے ہوتے ہیں. رائٹ, تو کفالت یہ مرد کی ذمہ داری ہے, یہ مرد کی ذمہ داری ہے. ٹھیک ہے, لڑکی کی عورت کی کفالت اس کے باپ نے کرنی ہوتی ہے, اور اس کا باپ اگر مر جائے تو پھر اس کے بھائی نے کرنی ہوتی ہے, اور اگر اس عورت کی شادی ہو جائے تو اس کے شوہر نے اس کی کفالت کرنی ہوتی ہے, اور اگر شوہر مر جائے تو پھر کسی دوسرے خاندان کے مرد نے اس عورت کی کفالت کرنی ہوتی ہے جو کہ بیوہ ہو چکی ہے, اور اب اگر اس کے بچے ہو چکے ہیں تو بچے کی کفالت جو ہے وہ کسی اور مرد نے کرنی ہوتی ہے. عورت نے کبھی بھی کفالت نہیں کرنی ہوتی ہے, عورت کے اوپر کفالت کی کوئی ذمہ داری نہیں ہے, کوئی ذمہ داری نہیں ہے عورت کے اوپر. کوئی ایک مرد بھی نہ بچے, نہ باپ, نہ بھائی, نہ شوہر, نہ کوئی بیٹا ہو, نہ کوئی مرد رشتہ دار ہو, قرابت والا رشتہ دار جو کہ اس بیوہ کی کفالت کر سکے. اس صورت میں صرف یہ عورت کمانے کے لیے نکل سکتی ہے, صرف اس صورت میں, صرف اس صورت میں عورت کمانے کے لیے نکل سکتی. تو پھر یہ عورت کے اندر پروفیشنل ایجوکیشن کے, جس کے اوپر ہم اتنا زیادہ ایمفیسس ڈال رہے ہیں کہ لڑکیوں کو پڑھانا ہے پروفیشنل ایجوکیشن کی لیول تک پڑھانا ہے, یہ نہیں کہ جی ان کو جو ہے وہ ضروریات کی حد تک جو ہے وہ پڑھانا ہے, علم حاصل علم دینا ہے تاکہ وہ اپنی زندگی میں ایک اچھی یعنی بچوں کی پرورش اچھے طریقے سے کر سکیں, کہ ان کو کچھ پتا ہو دنیا کے اندر کیا ہو رہا ہے, بالکل ہی جاہل نہ ہو. یہ ساری نیتیں ہماری نہیں ہوتی, بلکہ ہماری نیت یہ ہوتی ہے یہ اتنا پڑھے کہ اپنے پیر پہ کھڑی ہو سکے، یہ کما سکے، یہ جاب کر سکے، اور تاکہ اس کا اچھا رشتہ آ سکے. کون سے اچھے رشتے کی ہم بات کر رہے ہوتے ہیں؟ کون سا اچھا رشتہ جو کہ اس کے پروفیشنل ڈگری کی وجہ سے اس کے ساتھ شادی کرے گا؟ وہ کون سا اچھا رشتہ ہوتا ہے؟ وہ کیسے اس عورت کی پھر قدر کرے گا؟ وہ تو اس کی ڈگری کی وجہ سے شادی کر رہا ہے، اس کے ڈاکٹر ہونے کی وجہ سے اسے شادی کر رہا ہے، اور اس وجہ سے شادی کی جاتی ہے کہ پھر اس سے کام کروایا جائے گا، اس سے جاب کروائی جائے گی تاکہ وہ بھی کما کے لے کر کے آئے گھر کے اندر. خالی ایک جو ہے وہ مرد کمانے والا نہ ہو بلکہ بیوی بھی کمانے والی ہو، اور اس کے اوپر خاندانوں کے اندر آرگنائز طریقے سے ایمفیسس ڈالا جاتا ہے. اگر کوئی عورت پروفیشنلی ایجوکیٹڈ ہو اور شادی کے بعد وہ کمائی نہ کرے، اس کو بہت برا بھلا کہا جاتا ہے، بہت برے الفاظ سے اس کو یاد کیا جاتا ہے. تو یہ اللہ کے بنائے ہوئے نظام سے بغاوت ہے. باقی بغاوتیں تو بات کی بات ہیں، یہ تو بہت ہی بنیادی ترین بغاوت ہے جس کو کہ ہم کر رہے ہوتے ہیں. تو اسی وجہ سے نا یتیم اس کو کہتے ہیں، جس انسانوں میں یتیم اس کو کہتے ہیں جس کا باپ مر گیا ہو. ماں مرنے والے کو یتیم نہیں کہتے، اس لیے کہ ماں نے کفالت نہیں کرنی ہوتی ہے، کفالت باپ نے کرنی ہوتی ہے. ہاں ماں کے مرنے سے صدمہ زیادہ ہوتا ہے، لیکن صدمے کی وجہ سے مسئلہ نہیں، یعنی یہ کفالت والا سسٹم ختم نہیں ہو جاتا، بلکہ باپ کے مرنے کی وجہ سے کفالت والا سسٹم جو ہے وہ افیکٹ ہوتا ہے. اس وجہ سے پھر اس بچے کی ذمہ داری معاشرے کے اوپر آ جاتی ہے، حکومت کے اوپر آ جاتی ہے. ٹھیک ہے، تو یہ ساری باتیں اس بات کی گواہ ہیں کہ عورت کے کو کفالت کے راستے کے اوپر ڈالنے کی ضرورت بھی نہیں ہے، اور یہ ممکن بھی نہیں ہے. اور اگر کوئی ڈالنے کی کوشش کرتا ہے تو اس سے صرف فساد ہوتا ہے، معاشرے کے اندر فساد پیدا ہوتا ہے. ٹھیک ہے، تو باپ نے سارا کا سارا کام کرنا ہے، مرد نے سارا کا سارا کام کرنا ہے. مرد کے جانے سے نقصان ہوتا ہے، بہت بڑا نقصان ہوتا ہے بچے کا، اور وہ نقصان جو ہوتا ہے پھر معاشرے کے اوپر اتنی زیادہ ذمہ داری ڈال کر کے یتیم 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 بار بار یتیم کا بھی تذکرہ آ رہا ہے قرآن کے اندر بھی اور حدیث کے اندر بھی، اور یتیم کی کفالت کے اوپر اتنا زیادہ ثواب جو ہے اس کے وعدے کیے جا رہے ہیں. وہ کس لیے؟ کیونکہ باپ نے سارا کام کرنا ہوتا ہے، باپ چلا گیا ہے، اب ایک واقعی بہت بڑا اس کے اوپر یعنی ایک مصیبت آ گئی ہے اس بچے کے اوپر. تو اس وجہ سے یتیم کی کفالت کے اوپر اتنی زیادہ ثواب اور ان سب چیزوں کا وعدہ ہے. ٹھیک ہے، اور اب ہمارا کیا حال ہے کہ باپ مر جائے تو ماں تو پہلے سے تیار کھڑی ہوئی ہوتی ہے کہ وہ جاب کرے، یا پہلے سے ہی جاب کر رہی ہوتی ہے، یا یہ کہ وہ تیار کھڑی ہوتی ہے کہ اگر کوئی اس قسم کی بات آ جائے گی تو میں باہر نکل کر کے جاب کروں گی. باقی جو ہمارا سوشل سسٹم ہے وہ پہلی جو اس کے چیتھڑے اڑ چکے ہیں، وہ سوشل سسٹم کیسے بچوں کو سپورٹ کرے گا؟ وہ تو پہلی ٹوٹ کر کے جو ہے وہ ریزا ریزا ہو کر کے بگڑ چکا ہے. تو اس وجہ سے جو ہے وہ سارا کا سارا جس کو کہتے ہیں آوے کا آوے ہی بگڑ گیا ہے جس کو کہتے ہیں. تو اس طرح سے ہمیں نہیں کرنا چاہیے، ہمیں غلطیوں کی جو ہے وہ اصلاح کرنے کی کوشش کرنی چاہیے، کم از کم اپنے حد تک تو کریں نا اصلاح. پھر جو باپ زندہ ہیں، بچوں کے باپ زندہ ہیں، تو ان کو باپ کی طرح سے زندگی گزارنے کی بھی ضرورت ہے. ہمارے یہاں کتنے لوگ ہیں، کتنے ایسے بچے ہیں کہ جن کے زندہ باپ ہونے کے باوجود وہ یتیمی کی زندگی گزار رہے ہوتے ہیں. باپ کو کوئی عمل دخل نہیں ہوتا ان کی زندگی کے اندر، نہ تو باپ نے جو ہے وہ ان کی تربیت کا انتظام کرنا ہوتا ہے، نہ تعلیم کا انتظام کرنا ہوتا ہے. باپ جو ہوتا ہے وہ اچھا خاصا انڈیفرنٹ ہو کر کے زندگی گزارتا ہے، اور ساری کی ساری ذمہ داری جو ہوتی ہے وہ ماں کے اوپر ڈالی ہوئی ہوتی ہے، اور ماں کو یہ ساری چیزیں نہیں آتی ہیں، ماں کے پاس اتنی کیپیبلٹی نہیں ہے، عورت کو اللہ تعالیٰ نے اتنی صلاحیتیں دی ہی نہیں ہے کہ وہ بچے کی تعلیم و تربیت کا انتظام کر سکے. یہ صلاحیتیں اللہ تعالیٰ نے مرد کو دی تھی، اور اگر مرد اپنا کام نہ کرے تو بچے کی تعلیم و تربیت نہیں ہو سکتی، نہیں ہو سکتی. آپ عورت کو جو ہے نا وہ چند کورسز پڑھا کر کے اور عورت کو عالمہ بھی بنا دے نا، تو بھی عورت جو ہے وہ بچوں کی اچھی کفالت نہیں کر سکتی. یہ کام مرد کا ہے، اچھی کفالت بلکہ اچھی تربیت نہیں کر سکتی، یہ کام مرد کا ہے. مرد کے انوالومنٹ کے بغیر عورت نہیں کر سکتی ہے سارے کام. تو مرد نے ذمہ داری لینی ہوتی ہے، مرد نے اسٹیپ اپ کرنا ہوتا ہے. اس کا کام صرف جو ہے وہ دفتر جانا یا جاب کے اوپر جانا یا دکان میں جانا نہیں ہے کہ صرف کھانے پینے کی اشیاء لے کر کے آ گئے اور اس کے اوپر احسان جتا رہے کہ میں اتنا تو کر رہا ہوں تم لوگوں کے لیے، میں تم لوگوں کے لیے جو ہے وہ صبح سے شام تک دفتر میں تو رہتا ہوں، اب اس کے آگے میں کیا کروں؟ اب میں گھر آیا ہوں, اب مجھے جو ہے وہ آرام کرنے دو. آرام کرنے کے مطلب کیا ہوتا ہے؟ آرام حقیقت میں نہیں کر رہے ہوتے ہیں, بلکہ آرام کا مطلب یہ ہوتا ہے کہ اب جو ہے وہ ٹی وی دیکھنے دو مجھے, اب جو ہے وہ سپورٹس دیکھنے دو مجھے, اب جو ہے مجھے اپنے سیل فون کے اوپر جو ہے وہ وقت گزارنے دو. یہ آرام کی تعریف ہے ہمارے نزدیک. ٹھیک ہے بھائی, یہ کوئی آرام نہیں ہوتا. ٹھیک ہے, آپ نے اب اگر گھر واپس آیا نا, تو اب آپ نے بچوں کی تربیت کی فکر کرنی ہے, بچوں کی تعلیم کی فکر کرنی ہے. بے شک ڈائریکٹ اگر آپ نہیں بھی انوالو ہو سکتے, تو پھر بھی آپ کو بہت ہی کلوزلی مانیٹر کرنا ہوگا, بہت کلوزلی سپروائز کرنا ہوگا آپ کو اس کام کو. آپ اپنے آپ کو اس سے بری ذمہ نہیں کر سکتے, کیونکہ یہ آپ کی ذمہ داری ہے. اور بچوں اور بیوی کے ساتھ جو بھی خرابی ہوگی, اس کے ذمہ دار آپ ہوں گے, آپ کو پکڑا جائے گا, آپ رائی ہیں اس خاندان کے. ٹھیک ہے, لیکن ہمارا کام ٹائم کے اوپر گزرتا ہے, ہمارا ٹائم جاب سے آنے کے بعد سوشل میڈیا کے اوپر گزرتا ہے, یا پاکستان کے اندر تو دوستوں کے ساتھ نکل جاتے ہیں, راتوں کو جو ہے وہ دوستوں کے ساتھ ٹائم گزار رہے ہوتے ہیں, گھر کے اندر کوئی تعلق نہیں ہوتا. ایسے لوگ ہیں, پڑھے لکھے ہیں اور بڑے جو ہے وہ مسجد آ کر کے نماز پڑھنے والے بھی لوگ ہیں, لیکن گھر میں ان کا نہیں ہوتا کوئی عمل دخل. ٹھیک ہے, دوستوں کے ساتھ ان کا وقت گزر رہا ہوتا ہے, اتنی بڑی عمر میں جانے کے باوجود دوستوں کے ساتھ. اور کچھ لوگ جو ہوتے ہیں جو جوائنٹ فیملی سسٹم کے اندر رہتے ہیں, تو وہ گھر واپس آتے ہیں نا, تو ان کی ماں ان کو پکڑ لیتی ہے, ان کی جو ہے وہ بہن بھائی ان کو پکڑ لیتے ہیں, اور ان کے ساتھ اتنا ٹائم لگاتے ہیں کہ بیوی بچوں کے لیے ان کے پاس ٹائم ہی نہیں بچتا ہے, اور اس کو جو ہے وہ بڑی نیکی سمجھ کر کے کر رہے ہوتے ہیں. بھائی ماں کو ٹائم دیں, بے شک دیں, لیکن ایسا نہ ہو کہ بچوں کی تربیت اور بیوی کی جو ذمہ داری ہے, جو ماں کے یوزلی ایک سے زیادہ بچے ہوتے ہیں, بیوی کے ایک سے زیادہ شوہر ہوتے ہیں. کوئی ایسی بیوی ہے مسلمان معاشرے میں, کم از کم ابھی تک تو الحمدللہ نہیں ہے, کہ جس کی کہ ایک سے زیادہ شوہر ہوتے ہوں, اس کے تو ایک آپ ہی شوہر ہے نا اکیلے, اور بچوں کے ایک سے زیادہ باپ ہو سکتا ہے کوئی؟ بچوں کا تو ایک ہی باپ ہوتا ہے نا, جو کہ آپ ہیں. لیکن جو آپ کی والدہ محترمہ ہے, ان والدہ کے تو کم از کم ایک سے زیادہ بچے عمومی طور پر ہوتے ہیں نا, بہت کم ایسا ہوتا ہے کہ ایک ہی بچہ ہے خالی, تو ان کے پاس تو ایک سے زیادہ آلٹرنیٹیوز ہیں. لیکن آپ کے بچوں کے پاس کوئی اور آلٹرنیٹیو نہیں ہے, کوئی اور باپ نہیں ہے, آپ کی بیوی کے پاس کوئی اور شوہر نہیں ہے, آپ واحد ہیں جنہوں نے سارا کا سارا کام کرنا ہے. ٹھیک ہے, ساری کی ساری ضروریات کو پورا کرنا ہے. تو کھیل کے اندر لگے ہوئے ہیں, اور کچھ جو ہے وہ ماشاءاللہ دین کے کام کے اندر لگ جاتے ہیں, پھر وہ پھر بیوی بچے جو ہیں وہ تو پھر ویسی فتنہ ہے, قرآن کو پھر وہ جس طرح ابیوز کرتے ہیں, یہ تو فتنہ ہے, تو فتنے سے دور ہی رہو اور جماعت کے اندر نکل جایا کرو, اور جو ہے وہ دوسرے دین کے کاموں کے اندر نکل جایا کرو. ٹھیک ہے, اور بیوی بچوں کو کچھ پتا نہیں کہ کیا چل رہا ہے ان کے ساتھ. تو ایسے لوگ جو ہوتے ہیں نا, پھر ان کے بچے زندہ باپ کے یتیم بچے ہوتے ہیں, زندہ باپ کے یتیم بچے. ایسا ہرگز نہیں کرنا چاہیے. اگر ہم یہ بہت بڑی بڑی بنیادی غلطیاں کر رہے ہیں نا, تو ان غلطیوں کے ساتھ ہم آگے نہیں بڑھ سکتے. یہ ہمارے پیروں کی زنجیریں ہیں, یہ ہمارے پیروں کی زنجیریں, یہ زنجیریں پڑی ہوئی ہمارے پیروں کے اندر, اور ہم ان زنجیروں سے آزاد ہوئے بغیر دین کے راستے کے اوپر آگے ترقی ہرگز ہرگز نہیں کر سکتے. چاہے ہم کتنے بڑے عالم بن جائیں, چاہے ہم کتنے بڑے جو ہے نا لمبے لمبے مراقبے کر لیں, اور ہم کچھ بھی کر لیں, حضرت جی کے ساتھ جو ہے وہ سفر کر کے آ جائیں, لیکن اگر یہ غلطیاں ہم نے اپنی درست نہیں کری ہیں, تو ہمیں کوئی فائدہ نہیں ہونے والا ہے. ٹھیک ہے, تو یہ یتیم کے کانسیپٹ کو سمجھنے کی ضرورت ہے, اور اپنی ذمہ داریوں کو نبھانے کی ضرورت ہے, ان سے فرار نہیں اختیار کیا جا سکتا. آگے کہتے ہیں کہ بالغ ہونے کے بعد شرعی اصطلاح میں اس کو یتیم نہیں کہا جائے گا, یعنی بچہ جب بالغ ہو جاتا ہے تو اب شریعت اس کو یتیم, یعنی یتیم کے حقوق جو ہے نا خاص, جس کے اوپر بہت زیادہ ایمفیسس قرآن اور حدیث میں, بالغ ہونے کے بعد یہ ایمفیسس اس کے اوپر اپلائی نہیں ہوتا, بے شک اس کا باپ جو ہے وہ بچپن میں فوت ہو چکا ہو. ٹھیک ہے, لیکن جب بالغ ہو گیا تو اب یہ پریویلیج جو ہے نا, پریویلیجز, یہ اب اس کے اوپر سے یعنی ہٹ جاتے ہیں. ٹھیک ہے, اب یہاں پر بالغ ہونا جو ہے نا, اس کے یہاں پر دو مفہوم ہو سکتے ہیں. ٹھیک ہے, کیونکہ آگے اس کی تفصیل آ رہی ہے نا کہ جی اس یتیم کو اس کے اموال کب سپرد کیے جائیں. ٹھیک ہے, تو اس کے اندر ذرا تفصیل ہے. تو اس وجہ سے بالغ ہونا جو ہے نا, اس کے دو یہاں پہ مفہوم ہو سکتے ہیں. ایک مفہوم تو وہی مفہوم ہے جو کہ عام زبان میں سمجھا جاتا ہے. ٹھیک ہے, بالغ ہونا, جیسے کہ یہاں پہ عربی کا حدیث شریف میں اس کی تصریح لکھی ہے نا, لا يتم بعد احتلام, بعد احتلام, کہ جب احتلام ہو جاتا ہے بچے کو, ठीक है, चाहे वो बच्ची हो चाहे लड़का हो लड़की हो, ठीक है। जब एहतलाम हो जाता है तो एहतलाम जो होता है ना, ये कट ऑफ पॉइंट होता है, ये टर्निंग पॉइंट होता है, यानी बचपन से बुलूगत का, ठीक है ना। अब बच्चा जो होता है एहतलाम होने के बाद ये शरी तौर पर बालिग हो जाता है, ठीक है ना। ये है बुलूगत की पहली तारीफ। अब इस बुलूगत की तारीफ जो है ना, ये बहुत इंपॉर्टेंट है, खुसूसन मर्दों की क्लास के अंदर, क्योंकि ये पहली दफा मौका मिला है मर्दों से इस तरह से बात करने का, ठीक है। औरतों में छोटी उम्र से ये चीजें जो है ना, वो अंडर डिस्कशन रहती हैं, ठीक है। बच्चियां जो होती है ना, जब 8, 9, 10 साल की होती है ना, तो उनके अंदर जो है, जो तब्दीलियां वाकई होना शुरू होती है ना, तो उनकी माएं जो होती हैं वो उनके साथ क्लोज होती हैं, बच्चियों की माएं उनके साथ अच्छी खासी क्लोज होती हैं, और वो इन बातों को डिस्कस करती रहती हैं, ठीक है। और बच्चियों के अंदर बच्चियों के अंदर जो हैज का खून आना शुरू होता है, उससे पहले ही जो है ना, वो कुछ स्पॉटिंग वगैरह और इस किस्म की चीजें शुरू हो जाती हैं, जिसकी वजह से फिर वो अपनी माओ से पूछती हैं कि भाई ये क्या हो गया, तो फिर माएं जो होती है ना, फिर उनको थोड़ी थोड़ी चीजें जो है वो बतानी शुरू कर देती हैं। तो कहने का मकसद ये है कि औरतों के अंदर ये डिस्कशन, ये ऑटोमेटिकली शुरू हो चुका होता है, ठीक है। तो इस वजह से जब वो वाकई बालिग हो जाती हैं, तो वो किस तरह से होता है, उनको हैज का खून आता है, और जब खून आता है तो फिर वो तो एक यानी ऐसी चीज होती है जिसको छुपाई नहीं सकती वो अपनी माँ से, ठीक है। तो माँ को जो है वो फौरन पता लग जाता है, और माँ अगर दीनी शऊर रखने वाली हो, पता हो उसको कि बलूगत के बाद क्या क्या अहकाम उसके ऊपर लागू हो जाते हैं, तो माँ जो है वो बच्ची को बता देती है। तो इस तरीके से ना, औरतों में तो ये बातें फिर भी रिलेटिवली स्पीकिंग औरतों में पता होती हैं ये बातें, ठीक है। लेकिन मर्दों का बहुत बुरा हाल है, मर्दों की तरफ बहुत बुरा हाल है। मर्दों को ना, जब वो इस उम्र से खुद गुजर रहे थे, अक्सर को तो कुछ पता ही नहीं था ना कि ये बलूगत क्या चीज होती है, कैसे बालिग होते हैं, बालिग होने का पता कैसे चलता है, क्या क्या इंसानी जिस्म के अंदर तब्दीलियां वाकई होना शुरू होती हैं, और वो तब्दीलियां जो है वो जब एक सर्टेन पॉइंट तक पहुंच जाती हैं, तो फिर जो है वो एहतलाम होता है, और एहतलाम होने से जो है वो शरी तौर पर वो बच्चा जो है बालिग हो जाता है, ठीक है। अक्सर मर्दों को नहीं पता होता इन सब बातें, क्योंकि उनको किसी ने बताया नहीं होता। क्यों नहीं बताया होता? क्योंकि उनके जो अपने बाप होते हैं वो दीन से दूर होते हैं, ठीक है ना। बाप जो होते हैं वो दीन से दूर होते हैं, बाप ने भी कभी शरीयत जो है वो पढ़ी नहीं होती है, फिका जो है वो पढ़ी नहीं होती है, ठीक है। तो इस वजह से उसको खुद भी नहीं पता था, तो उसने हमें भी नहीं बताया, हमें भी नहीं पता चला कि जी बलूगत कैसे हुई, कब हुई, क्या क्या होती है, ठीक है। तो जब हमें नहीं पता होता ना, तो अब जो हमारे बच्चे होते हैं, तो हम अपने बच्चों को भी नहीं बता रहे होते, ठीक है। हमें पता ही नहीं होता कि बच्चों को क्या बताना है, कैसे बताना है, उससे क्या बात करनी है, ठीक है। तो इस वजह से ना, मर्दों के अंदर ये सारी बातें जो होती है ना, ये डिस्कशन नहीं हो रही होती, जबकि औरतों के अंदर फिर भी ये डिस्कशन हो रही होती है, मर्दों के अंदर तो बिल्कुल डिस्कशन नहीं हो रही होती। अल्लाह माशाल्लाह, बहुत कम घराने ऐसे हैं कि जहां पर जो है वो मशायख की सोहबत की वजह से या तबलीगी जमात की मेहनत की वजह से ये अवेयरनेस जो है वो मौजूद होती है, फिर वो अपने बच्चों को बता रहे होते हैं, लेकिन अक्सर लोगों पर ये बिल्कुल भी नहीं है। इस वजह से आप लोग, क्योंकि ये खास मर्दों की क्लास है, तो इस वजह से आज आपको दो टोक कह रहा है कि अगर आपके घर के अंदर बच्चे हैं, ठीक है, जो कि 9 साल की उम्र तक पहुंच चुके हैं ना, तो अब आपको उनसे बातें करने की जरूरत है, ठीक है। अगर 9 से ज्यादा भी हो चुके हैं, गुजर चुके हैं 9 साल से आगे, तो फिर भी उनसे आपको बात करने की जरूरत है कि भाई उनके अंदर क्या तब्दीलियां हो चुकी हैं, क्या तब्दीलियां हो रही हैं। नाफ के बाल आने शुरू हो जाते हैं, बगलों के बाल आने शुरू हो जाते हैं, ठीक है। चेहरे के ऊपर भी कुछ ना कुछ जो है वो बाल आने शुरू हो जाते हैं, और जेरे नाफ के बाल जो है वो आने शुरू हो जाते हैं। इससे जो है वो बॉडी की मेच्योरिटी का आगाज होता है। पसीना जो है वो ज्यादा आना शुरू हो जाता है, पसीने के अंदर बदबू ज्यादा आनी शुरू हो जाती है, ठीक है। इस तरह की जो तब्दीलियां आती हैं, ये तब्दीलियां जो है वो बच्चा तो देख रहा होता है, क्योंकि जब वो वॉशरूम जाता है तो वो हर मरतबा अपने जिस्म को देख रहा होता है, वो देख रहा होता है कि पहले मेरे जिस्म में ये चीजें नहीं थी, अब ये चीजें आनी शुरू हो गई हैं, तो उसको कहीं से वही तो नहीं आएगी ना, कहीं से इल्हाम तो नहीं होगा कि ये चीजें क्यों हो रही हैं, कैसे हो रही हैं। तो अब वो इन चीजों को देख करके परेशान हो जाता है, ठीक है ना, वो हैरतजदा हो जाता है। और फिर वो या तो यानी खुद जो है वो खौफजदा रहता है, या ये फिर वो किसी और से जिसका कि उसका एक एतमाद का रिश्ता बन चुका होता है, स्कूल का दोस्त हो या कोई मोहल्ले का लड़का हो या कोई भी और जरिया हो, इंटरनेट वगैरह जैसा जरिया हो, तो फिर वहां से ना फिर ये मालूम हासिल करने की कोशिश करता है। और जब ये उन जराये से मालूम हासिल करने की कोशिश करता है ना, तो वो जराये जो होते हैं वो इसके साथ मोहब्बत का ताल्लुक रखने वाले तो जराये नहीं होते, चाहे इंटरनेट हो चाहे मोहल्ले या स्कूल का कोई लड़का हो। तो अब वो लोग जो होते हैं ना, ये इसको सही इंफॉर्मेशन नहीं दे पाते हैं, बल्कि गलत इंफॉर्मेशन ज्यादा दे रहे होते हैं, और साथ साथ जो होते हैं वो बुरी बातें भी इसको बता रहे होते हैं, जिसकी वजह से ना ये बुराई के रास्ते के ऊपर चल पड़ता है। तो इस वजह से ये सारी की सारी जिम्मेदारी जो है वो बाप की आती है कि बाप अपने बेटे के साथ ऐसा यानी ताल्लुक रखे कि वो ये यानी रोजाना के एतबार से ये बातें जो है वो बच्चे के साथ कर रहा हो, ताकि जब इस तरह की तब्दीलियां आए तो बच्चा भी खुद इसको बता सके। क्योंकि अब वो एज ऐसी होती है 9 साल की कि बाप बच्चे को बाथरूम लेकर के नहीं जा रहा होता, बाप बच्चे को के पेशाब पखाने को नहीं धुला रहा होता। ये चीजें ज्यादातर 5-6 साल की उम्र तक ये खत्म हो जाती हैं, फिर स्कूल गोइंग एज के अंदर बच्चा जो है वो खुद ये सारे काम शुरू कर देता है, उसको सिखा दिया जाता है, पॉटी ट्रेन कर दिया जाता है जिसको कहते हैं, ठीक है। तो अब वो बाप तो नहीं जा रहा होता ना साथ बाथरूम, तो 9 साल की उम्र में तो बच्चे ने खुद बाप को बताना है ना, तो वो उसी वक्त बताएगा कि जबकि उसका बाप के साथ एक मोहब्बत वाला और एतमाद वाला रिश्ता होगा, अदरवाइज वो नहीं बताएगा, ठीक है। और बाप को फिर प्रोएक्टिवली भी जो है वो ये चीजें बच्चों को बतानी होती हैं, और ये सब भी यानी इस अंदाज में बताना होता है कि बच्चा जो है वो ऐसा ना करे कि बहुत ही जो है वो कोई सेक्सुअली उसको बिल्कुल ही एक्सपोजर दे दे, और हर किस्म की तफसीलात जो है वो उसको बता दे। हर किस्म की तफसीलात नहीं बतानी होती, और बहुत ही एक्सप्लिसिट किस्म के अल्फाज भी इस्तेमाल करने की जरूरत नहीं होती। सारी बातों को बहुत ही यानी शर्म और हया वाले अंदाज के अंदर सारी बातें कम्युनिकेट की जा सकती है बच्चों के साथ, ठीक है, कि भाई अल्लाह ताला ने हमारे बदन को ऐसे बनाया है, हमारे बदन के अंदर जैसे आप देख रहे हैं कि आपका साइज जो है बड़ा हो रहा है, आपका कद माशाल्लाह पहले इतना था अब जो है वो इतना हो गया ना, तो उसी तरीके से और भी हमारे बदन के अंदर चीजें ग्रो हो रही होती हैं, ठीक है ना। तो वो ग्रोथ जो होती है वो बालों की शक्ल में भी नजर आ रही होती है, वो आवाज की शक्ल में भी, आवाज भी जो है वो आपकी देखे पहले के मुकाबले में अब थोड़ी सी डिफरेंट हो गई है, और उसी तरीके से आपके जो प्राइवेट पार्ट्स होते हैं उनके अंदर भी तब्दीलियां हो रही होती हैं, ठीक है। तो ये सारी तब्दीलियां अल्लाह ताला का सिस्टम है कि जिस सिस्टम से जो है वो हमारा हमारी बॉडी जो होती है ना वो ग्रो होती है, और वो आहिस्ता आहिस्ता करके मेच्योर होती है। तो अल्लाह ताला ने चूंकि हमारे ऊपर फिर कुछ जिम्मेदारियां रखी हुई हैं कि हम अल्लाह ताला के बंदे हैं, हम अल्लाह ताला का दिया हुआ सारी नेमतें दी हुई इस्तेमाल कर रहे होते हैं, तो अब अल्लाह ताला ने हमारे ऊपर कुछ रिस्पॉन्सिबिलिटीज भी डाली हैं। उन रिस्पॉन्सिबिलिटीज को फराइज कहते हैं, ठीक है, उन रिस्पॉन्सिबिलिटीज को फराइज कहते हैं। लेकिन अल्लाह ताला इतने रहीम और करीम और इतने लविंग हैं, इतने अफेक्शनेट हैं कि अगरचे के जब हम बहुत छोटे होते हैं फिर भी सारी चीजें जो हमें मिल रही होती हैं वो अल्लाह ताला की ही दी हुई मिल रही होती हैं, लेकिन अल्लाह ताला उस वक्त हमसे कोई एक्सपेक्टेशन नहीं रखते हैं, कोई डिमांड नहीं रखते हैं, यानी हमारे ऊपर कोई फराइज नहीं रखते हैं कि हमने 5 वक्त की नमाज पढ़नी है, हमने जो है वो रमजान मुबारक के रोजे रखने हैं, हमने जो है वो ज़कात देनी है। हालांकि सारी नेमतें हम पहले भी खा रहे हैं अल्लाह ताला की, अल्लाह ताला की दी हुई, लेकिन फ्री का खा रहे होते हैं। लेकिन जब हम फिजिकली एक सर्टन एज को क्रॉस कर जाते हैं, मेच्योरिटी में दाखिल हो जाते हैं, तो अब अल्लाह ताला ने एक प्राइस रखी है, इन नेमतों की एक प्राइस रखी है। वो प्राइस क्या है यानी कीमत, वो क्या है, वो ये है कि दिन के अंदर 5 वक्त हमने नमाज पढ़नी है, ठीक है, और जब रमजान मुबारक का महीना आएगा तो हमने रोजे रखने हैं, और अगर हमारे पास इतना माल मौजूद है तो हमने साल में एक दफा जकात देनी है। ये है प्राइस अल्लाह ताला की नेमतों की, ठीक है। लेकिन ये प्राइस किस वक्त हमें पेमेंट करनी शुरू करनी होती है, ये पेमेंट उस वक्त शुरू करनी होती है कि जब हमारे बॉडी के अंदर ये तब्दीलियां आ जाए, ये ग्रोथ हो जाए। ये कौन सी ग्रोथ होती है, ये ग्रोथ जो है ये शुरू तो हो जाती है 9 ईयर्स की एज से, लेकिन जिस वक्त एहतलाम होता है उस वक्त जो है ये प्राइस हमारे ऊपर फिर इम्पोज हो जाती है। ये प्राइस उसके बाद हमें पे करनी होती है। अब ये बच्चा पूछेगा ये एहतराम क्या चीज होती है, तो उसका एहतराम की तारीफ करनी होगी, डेफिनेशन देनी होगी कि भाई क्या चीज एहतराम होती है। तो उसको इस तरीके से बता सकते हैं कि बेटा आप जब वॉशरूम जाते हैं तो आप यूरिनेट करते हैं, पेशाब करते हैं, ठीक है। तो कभी खुदा न खास्ता आपने सुना होगा या हो सकता है आपके साथ भी कभी हो कि रात के वक्त जो है वो आप का पेशाब लीक हो गया हो बिस्तर के अंदर, या किसी बच्चे का कभी आपने सुना होगा कि बच्चे का पेशाब लीक हो गया, ठीक है। तो इस तरीके से है ना, कभी जो है वो हमें भी इस तरीके से रात को बेड वेटिंग हो सकती है। तो वो जो बेड वेटिंग होना, तो उस वक्त फिर आपको देखना होता है कि वो जो गीला हुआ है आपका कपड़ा, तो उस गीलेपन के साथ साथ कुछ उसके अंदर सॉलिड पार्टिकल्स, कुछ ऐसी चीज तो मौजूद नहीं है, ठीक है, सॉलिड चीजें। अगर कुछ सॉलिड चीजें आपको नजर आ रही है ना, तो इसका मतलब ये है कि ये नॉर्मल बेड वेटिंग खाली नहीं थी, बल्कि ये एहतलाम था, बल्कि ये एहतलाम था। और जब ये एहतलाम हो जाता है फर्स्ट टाइम किसी बच्चे को, तो उसके बाद से अल्लाह ताला की नेमतों की प्राइस पेमेंट शुरू कर देनी होती है, यानी फराइज जो है वो हमारे ऊपर लागू हो जाते हैं। अब फर्ज नमाजें, यानी अब जो है वो नमाजें, वो तो आप पहले से पढ़े होते हैं, नमाजें पढ़वाना तो आप 6 साल की उम्र से, 7 साल की उम्र से शुरू कर देते हैं, बल्कि इवन उससे पहले से भी। तो नमाजें तो बच्चा पढ़ रहा होता है, लेकिन अब उसके ऊपर फर्ज हो गया है, नहीं पढ़ेंगे अगर आप, तो फिर आपके नाम अमाल के अंदर गुनाह भी लिखा जा रहा होगा, इससे पहले गुनाह नहीं लिखा जा रहा था, ठीक है। तो अब ये जो फराइज हैं ये आपके ऊपर लागू हो चुके हैं। तो इस वजह से जब भी ऐसा मामला ना, तो अगर आपके पास पेरेंट्स अवेलेबल हैं तो आप फौरन पेरेंट्स को भी बताएं, बाप को बताएं, ठीक है, कि मेरे साथ ऐसा हो गया है। तो बाप जो है वो आपको दोबारा से सारी चीजें रिपीट भी कर देगा, वैसे तो पहले से बता देनी चाहिए लेकिन रिपीट कर देंगे। लेकिन आप खुद भी समझ जाएं कि इसका मतलब यह है कि अब जो है ना मैं फिजिकली मैच्योर हो चुका हूं, और इसके बाद से जो है वो मेरे राइट और लेफ्ट वाले फरिश्ते जो है ना, उन्होंने अब लिखना शुरू कर दिया है मेरे सारे अमाल को। अगर मैं कोई गुनाह का काम करूंगा तो अब इग्नोर नहीं किया जाएगा उस बात को, बल्कि उसको नोट डाउन किया जाएगा, ठीक है। लड़कियों के अंदर जब एहतराम वाला मसला नहीं होता, उधर हैज के खून का वाला मसला होता है, तो माँ भी इसी तरीके से उनको बता सकती है कि अब आपके ऊपर जो फराइज शरीयत के हैं वो लागू हो चुके हैं, अब आपको नमाजें भी पढ़नी है, अब आपको रोजे भी रखने हैं। और औरतों के ऊपर एक एडिशनल फर्ज क्या होता है, पर्दे का फर्ज होता है, पर्दा, ये भी फर्ज है, ठीक है। तो जैसे ही बच्ची जो है वो बालिग होती है, पर्दा उसके ऊपर फर्ज हो जाता है। अब जाहिर है पर्दे वाला मामला तो ऐसा है कि ये फकत नमाज तो घर में बच्ची ने पढ़नी होती है, ठीक है, या वो नमाज तो बाकी लोग भी पढ़े होते हैं, तो कोई ऐसा मसला नहीं होता। लेकिन पर्दा जो है ये तो बहुत कम औरतें कर रही होती हैं, बहुत कम औरतें, ठीक है। तो पर्दा करना ना इतना आसान काम होता नहीं है उसके लिए जो बच्ची अभी बालिग हुई है। इस वजह से बच्ची का पर्दे के लिए जहन बहुत पहले से बनाना होता है, माँ ने पर्दा करके उसको दिखाना होता है, ऐसे पर्दे को अपने घर के अंदर राइज करना होता है कि पर्दे के बगैर का तस्वीर ही खत्म हो जाए कि ये हो कैसे सकता है कि एक औरत जो कि बालिग है वो पर्दे के बगैर किसी गैर महरम के सामने से गुजर जाए, किसी गैर महरम मर्द के सामने आ जाए, ये मुमकिन ही नहीं है। जब इस तरीके से बच्चियों का जहन बनाया जाता है ना, तो फिर बच्चियों को कहने की जरूरत नहीं पड़ती कि जी अब आप बालिग हो चुकी हैं, अब आप पर्दा शुरू करें, बल्कि वो खुद पर्दा शुरू करती हैं। हत्ता के कुछ घरानों के अंदर तो बालिग होने से भी पहले शुरू करती हैं, क्योंकि माँ बाप ने जहन बनाया हुआ। अल्हम्दुलिल्लाह सुम्मा अल्हम्दुलिल्लाह, हमारी बेटी ने बालिग होने से पहले पर्दा शुरू कर दिया अपनी मर्जी से, अपनी मर्जी से। हमने तो खाली उसको कहा था कि जरा एक दो दफा जरा लगा करके ताकि तुम थोड़ी सी फेमिलियर हो जाओ इस नकाब से, ठीक है, तो तुम इसके लिए लगा। उसने जो एक दफा लगाया ना, हालांकि बालिग नहीं हुई थी, उसके बाद उसने उतारा ही नहीं, अल्हम्दुलिल्लाह सुम्मा अल्हम्दुलिल्लाह। और जब मैंने ये बात जाकर के हजरत जी को बताई, हजरत जी ने फौरन फरमाया हमारी बेटी ने भी खुद से पर्दा करना शुरू किया था, खुद से बालिग होने से पहले से पर्दा करना शुरू किया, ठीक है। तो भाई इसकी तैयारियां पहले से करनी होती है ना, तो अगर आपने नहीं करी है तैयारी और वक्त गुजर चुका है, अब जो है वो बालिग हो चुकी है, तो अब जो है वो अल्लाह ताला से दुआ कर लें, अल्लाह ताला मेरी बेटी को तौफीक अता फरमा दे, अल्लाह मेरी बेटी को जो है वो इस्तेकामत अता फरमा दे, हिम्मत अता फरमा दे, हौसला अता फरमा दे पर्दा करने के लिए, ठीक है। क्योंकि जब वो पर्दा नहीं कर रही होगी, ठीक है, जब जब वो पर्दा नहीं कर रही होगी, اس کا گناہ اس کے نام اعمال میں بھی لکھا جا رہا ہوگا اور آپ کے نام اعمال میں بھی لکھا جا رہا ہوگا, کیونکہ آپ نے اس کا ذہن نہیں بنایا. ٹھیک ہے, تو آپ بھی اس کی ذمہ داری میں آئیں گے. اور یہ میں باپ کی بات کر رہا ہوں, ماں کی بات نہیں کر رہا, کیونکہ پہلے ہم یہ بات ڈسکس کر چکے ہیں کہ یہ ذمہ داریاں باپ کی ہوتی ہیں, ماں کی نہیں ہوتی ہیں. ٹھیک ہے, اگر بچہ یتیم ہو تو کون اس بچے کو بتائے گا جو اس کا کفیل ہوگا؟ یہ کفیل نے خالی اس کے پیسوں کا خیال نہیں رکھنا ہوتا, بلکہ کفیل نے سارے کام کرنے ہوتے ہیں, تو کفیل نے بتانا ہوتا ہے. آگے چلیں کہ بالغ ہونے کے بعد شرعی اصطلاح میں اس کو یتیم نہیں کہا جائے گا. اچھا, تو پھر یہاں پر بالغ ہونے کا ایک مطلب تو یہ ہے فزیکل بلوغت, ٹھیک ہے, اور دوسرا مطلب یہاں پہ بالغ ہونے کا یہ ہو سکتا ہے کہ جب وہ عقل اور شعور رکھنے والا, یعنی اتنا وہ اس کے اندر انڈرسٹینڈنگ آ جائے, اتنی سمجھ آ جائے کہ وہ اپنے باپ کے چھوڑے ہوئے مال کو ہینڈل کرنا سیکھ جائے. ٹھیک ہے نا, ہینڈل کرنا سیکھ جائے. یہاں پر جو لفظ بالغ استعمال کیا جا رہا ہے کہ یتیمی باقی نہیں رہتی, تو وہ والی بلوغت بھی یہاں پہ مراد ہو سکتی ہے, کیونکہ بالغ ہو گیا, لوگوں نے اس کو یتیم کنسیڈر کرنا چھوڑ دیا, ٹھیک ہے, تو اور مال اس کے حوالے کیا نہیں ہے. ٹھیک ہے نا, کیونکہ آگے بات آ رہی ہے کہ مال تو اس وقت حوالے کیا جائے گا جب وہ مال کو ہینڈل کرنے کے قابل ہو جائے گا. تو اب جو ہے وہ مال بھی اس کے حوالے نہیں کیا گیا, اور شریعت کی اصطلاح میں وہ یتیمی کے درجے سے بھی نکل گیا ہے. تو اب کیا کہیں گے اس کو؟ اب یہ کہیں گے کہ یہ جو بچہ ہے نا, نہ ادھر کا رہا نہ ادھر کا رہا, یعنی نہ تو اس کے پاس اب یتیم والے پریویلیجز موجود ہیں کہ لوگ اس کی کفالت کریں, لوگ اس کے خیال رکھیں, اور نہ جو ہے وہ اس کے باپ کا مال اس کو حوالے کیا گیا ہے. ٹھیک ہے نا, تو اب یہ کیا کرے گا بھائی, نہ ادھر کا رہا نہ ادھر کا رہا. ٹھیک ہے, اسی وجہ سے میں نے کہا ہے کہ یہاں پر جو لفظ بلوغت ہے تو مراد اس سے صرف فزیکل بلوغت نہیں ہے, کیونکہ وہ تو 12-13 سال کی عمر میں بھی ہو سکتی ہے, لیکن مال تو اس کو 12-13 سال کی عمر میں نہیں دیا جا سکتا نا. تو آگے فرماتے ہیں کہ یتیم بچوں کی ملکیت میں اگر کچھ مال ہے جو ان کو کسی نے ہبا کیا ہو یا کسی کی میراث میں ان کو پہنچ گیا ہو, ٹھیک ہے, یعنی باپ کی میراث یا کسی کی بھی میراث سے اس کو پہنچ گیا ہو, تو یتیم کے ساتھ اس کے مال کی حفاظت بھی اس شخص کے ذمے ہے جو یتیم کا ولی ہے. ٹھیک ہے, تو ولی جو ہے نا یہ بڑی امپورٹنٹ چیز ہوتا ہے, اس کے یعنی اس نے پھر سارے یعنی اپنے رولز پورے کرنے ہوتے ہیں. ٹھیک ہے, کوئی اسکول ٹیچر نے آ کر کے اس بچوں کو نہیں بتانا ہے کہ جی تم بالغ ہو گئے اور تمہاری بلوغت کی نشانیاں ہونی ہیں. اسی وجہ سے یہ فیملی سسٹم جو ہے نا, جس کو کہ گوروں کے پیچھے بھاگنے کی وجہ سے ہم نے بری طریقے سے ختم کر دیا ہے, ہم چھوڑ چھاڑ کر کے اس سے فارغ ہو چکے ہیں نا, یہ فیملی سسٹم جو ہے اس کے بغیر یہ ساری چیزیں نہیں کی جا سکتی ہیں. ٹھیک ہے, یہ یتیم کی کفالت کون کرے گا اگر فیملی سسٹم ہی نہ ہو؟ اور پھر اسلامی حکومت جو ہے وہ تو ویسے ہی جو ہے وہ اس سے پہلے بھی ختم ہو گئی ہے. تو جب اسلامی حکومت نہیں ہوگی تو پھر اس یتیم کی کفالت کی ذمہ داری کون اٹھائے گا؟ ٹھیک ہے, اگر اس کا کوئی میل رشتہ دار نہ ہو تو پھر تو اسلامی حکومت نے سارا کام کرنا ہوتا ہے, اور اسلامی حکومت نہ تو ہے اور نہ ہم چاہتے ہیں کہ وہ آئے گی, تو پھر ہماری خواہشات کے اوپر پابندیاں لگ جائیں گی, ہماری زندگی مصیبت ہو جائے گی اسلامی حکومت کے آنے کے بعد. حقیقت تو یہ ہے. ٹھیک ہے, تو اس وجہ سے اسلامی حکومت بھی نہیں چاہتے. تو جب جس دن ہم مر گئے, اگر ہم نہیں مر سکتے کیا, ہم بچوں والے نہیں ہیں, اگر ہم مر گئے تو ہمارے بچوں کی کفالت کون کرے گا؟ رشتے دار جو ہیں وہ قریب رہتے نہیں ہیں, اسلامی حکومت ہے نہیں, تو اب کدھر جائیں گے سارے بچے ہمارے؟ اور موت کا تو کچھ پتہ نہیں, کوئی بھی کسی وقت بھی مر سکتا ہے. تو فرمایا کہ یتیم کے ساتھ اس کے مال کی حفاظت بھی اس شخص کے ذمے جو یتیم کا ولی ہے, خواہ اس ولی کا تقرر اس کے مرنے والے باپ نے خود کر دیا ہو, یعنی مرنے سے پہلے جو اس کو موقع مل گیا ہو اور کسی کو اس نے کہا کہہ دیا ہو اور ایکسپٹنس ہو گئی ہو کہ ہاں بھائی یہ شخص جو ہے نا میرے بچوں کا ولی ہوگا, یا حکومت کی جانب سے کوئی ولی مقرر کیا گیا ہو, بھائی اسلامی حکومت ہوگی ہمارے کام کرنے کے لیے. ٹھیک ہے, تو پھر جس باپ کا ایکسیڈنٹ ہو گیا وہ وصیت بھی نہیں کر سکا, ولی مقرر نہیں کر سکا, تو اسلامی حکومت جو ہے وہ پھر ولی مقرر کرے گی. جس یہ سسٹم جو ہے وہ امریکہ اور یورپ کے اندر کیا کہتے ہیں, فاسٹر پیرنٹ سسٹم کہتے ہیں, لیکن وہاں فاسٹر پیرنٹ سسٹم ظاہر ہے خدا کے خوف کے بغیر ہے. ٹھیک ہے, قرآن کی اور سنت کی گائیڈنس کے بغیر ہے, تو اس وجہ سے وہ فاسٹر پیرنٹ سسٹم جو ہوتا ہے, فاسٹر ہومز والا سسٹم جو ہوتا ہے, اس میں بچوں کو اور بھی زیادہ بری طریقے سے ابیوز کیا جا رہا ہوتا ہے. ٹھیک ہے, تو یہ ساری چیزیں تو پھر قرآن و سنت کی وجہ سے پھر انسانوں کے لیے فائدہ مند ہوتی ہیں. اگر قرآن سنت سے نکال دو اور ایسی ایک فوسٹر سسٹم کو آپ رائج کرتے ہیں اپنے ملک کے اندر, تو پھر وہ سسٹم جو ہوتے ہیں نا وہ فائدہ مند نہیں ہوتے, بلکہ وہ الٹا اور زیادہ نقصان دہ ہو جاتے ہیں. تو حکومت کی جانب سے کوئی ولی مقرر کیا گیا, ساتھ ہی ولی میں یہ بھی لازم ہے کہ یتیم کے ضروری اخراجات تو اس کے مال سے پورے کرے, ضروری اخراجات جو یتیم کے ہیں وہ یتیم کے مال سے پورے کرے, لیکن اس کا مال بالغ ہونے سے پہلے اس کے قبضے میں نہ دے, کیونکہ وہ نہ سمجھ ہے کہیں ضائع کر دے گا. تو آیت کے اس جملے میں جو ارشاد فرمایا گیا کہ یتیموں کے مال کو ان کو پہنچا دو, اس کی توضیح آگے پانچویں آیت میں آتی ہے, جس میں بتایا گیا ہے کہ ان کے مال ان کو اس وقت پہنچاؤ جب دیکھ لو کہ وہ بالغ ہو گئے اور ان کو اپنے نفع و نقصان اور بھلے برے کی تمیز پیدا ہو گئی. اور یہ عموماً جو ہے نا وہ احترام کے فوراً بعد نہیں ہوتا, ٹھیک ہے, کہ بھلے برے کی تمیز پیدا ہو گئی ہو اور اتنی میچورٹی آ گئی ہو کہ وہ باپ کے چھوڑے ہوئے اچھا خاصا جو بھی مال ہے تو اس کو جو ہے وہ صحیح طریقے سے استعمال کر سکے, ٹھیک ہے. تو اس وجہ سے نا آگے اس کی تفصیل آ رہی ہے کہ ایون 25 سال کی عمر تک بھی ویٹ کیا جا سکتا ہے, 25 سال کی عمر تک, اس کے بعد پھر اس کو مال دیا جائے گا, کیونکہ 25 سال کی عمر تک جو ہے نا ایک اچھے معاشرے کے اندر بچہ جو ہوتا ہے وہ مال بھی ہینڈل کرنے کے قابل ہو جاتا ہے. تو 12 سال کی عمر میں یا 13 سال کی عمر میں خالی مال نہیں دے دینا ہوتا اس کو. فرمایا کہ اس لیے اس آیت میں یتیموں کے اموال ان کو پہنچانے کا مطلب یہ ہوا کہ ان اموال کی حفاظت کرو تاکہ اپنے وقت پر یہ مال ان کو پہنچایا جا سکیں. اس کے علاوہ اس جملے میں اس طرف اشارہ ہے کہ ولی یتیم کی ذمہ داری صرف ولی یہ یتیم کی ذمہ داری صرف اتنی ہی نہیں ہے کہ یتیم کے مال کو خود نہ کھائے یا خود ضائع نہ کرے, بلکہ اس کے فرائض میں سے یہ بھی ہے کہ اس کی حفاظت کر کے اس قابل بنائے کہ بالغ ہونے کے بعد اس کو مل سکے. ٹھیک ہے, تو یہاں پہ ہم آج کی کلاس روکتے ہیں کیونکہ 5 منٹ اوور ہو چکے ہیں. تو یہ جو ولی ہوتا ہے اس کی ذمہ داری جو ہوتی ہے وہ مال کی بھی ہوتی ہے, اور اس نے پھر اس یتیم کی ساری پھر ضروریات, انٹلیکچوئل ضروریات ہوں, تربیت والی ضروریات ہوں, تعلیمی ضروریات ہوں, ان کا بھی اس کو خیال رکھنا ہوتا ہے. تو ورنہ پھر وہ بچہ جو ہے نا پھر یعنی بہت ہی برا انسان بن کر کے پھر بڑا ہوتا ہے. اسی وجہ سے یہ جو دوسری شادی والا نظام ہے نا کہ جب کسی بیوہ عورت کا شوہر مر جائے تو وہ یعنی اس کے لیے آسان ہونا چاہیے کہ وہ دوسری شادی کر سکے, ٹھیک ہے. وہ دوسری شادی کرے گی تو عمومی طور پر یہ ہوتا ہے کہ جو دوسری شادی کرتی ہے وہ لڑکی نا تو اس کا جو دوسرا شوہر ہوتا ہے پھر وہ یعنی باپ بن جاتا ہے بچوں کا, تو وہ پھر ان کے ساتھ باپ والا معاملہ کرتا ہے یا کم از کم کرنا چاہیے اس کو, ٹھیک ہے. تو اس طریقے سے جو ہے وہ ایک بڑا گیپ جو ہوتا ہے وہ فل ہو جاتا ہے, لیکن اگر یہ گیپ اس طریقے سے فل نہ ہو رہا تو پھر جو بھی یعنی ولی اپوائنٹ ہوتا ہے تو پھر اس ولی کو جو ہے وہ ساری چیزیں جو ہے وہ دیکھنی پڑتی ہیں, ورنہ اس بچے کا جو ہے پھر بہت برا معاملہ ہو جاتا ہے. اور دین اسلام جو ہے وہ اس بات کی اجازت نہیں دیتا کہ ایسے جو ہے نا وہ لاول یعنی جو یتیم بچے ہیں تو ان کو جو ہے وہ ایسی پلنے کے لیے چھوڑ دیا جائے اور وہ پھر بڑے ہو کر کے برے مسلمان اور برے شہری بن کر کے زندگی گزاریں, اپنی بھی زندگیوں کو خراب کریں اور دوسروں کی بھی زندگیوں کو خراب کریں. یہ اسلامی ماڈل نہیں ہے. ٹھیک ہے, اگر کسی کو کوئی اور سوال ہو تو پوچھ لیں. کافی دیر ہو چکی ہے, کلاس ختم کرتے ہیں. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.